यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। भिजिट भिसा प्रकरणका कारण लामो समयदेखि अवरूद्ध प्रतिनिधि सभा बैठक सञ्चालन। भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको गृहमन्त्री रमेश लेखकद्वारा सदन समक्ष स्पष्ट। राष्ट्रिय सभाबाट संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 पारित। डडेलधुराका अधिकांश स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव र इजरायलद्वारा इरानमाथिको हवाई आक्रमणको बदला लिने तेहरानको चेतावनी। संयमता अपनाउन दुवै पक्षलाई संयुक्त राष्ट्र संघको आग्रह।
तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भिजिट भिसा प्रकरणका कारण लामो समयदेखि अवरूद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक सञ्चालन भएको छ। प्रतिपक्षी दलहरू दुई खेमामा विभाजन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूको विरोधका बीच आजको बैठक सञ्चालन भएको हो। सत्तारूढ़ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र बीच आजै भएको दुई बुधे सहमतिमा रासोपा र राप्रपा सहमत नभएपछि विरोधका बीच संसदको कार्यवाही अगाडि बढ़ेको थियो। सभामुख देवराज घिमिरेले बैठक को शुरूमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभएपछि रासोपा र राप्रपाका सांसदहरूले विरोध जनाउनुभयो। सभामुखले बैठकलाई सहज रूपमा सञ्चालन गर्न र सबैलाई बोल्न समय दिने बताइरहँदा पनि राप्रपा र रासोपाका सांसदहरूले हो हल्ला गरिरहेपछि विरोधका बीच सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभयो। सांसद पाण्डेले भिजिट भिसा प्रकरणमा जनताले भोग्नु परेका समस्या समाधान होस् भनी निरन्तर उठाउँदै आएको र दलहरू बीचको सहमतिका आधारमा अगाडि बढ़न तयार रहेको बताउनुभयो। त्यसपछि सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्न समय दिनुभएपछि भने संसदको होहल्ला रोकिएको थियो। राप्रपा अध्यक्ष लिङदेनले राजनैतिक क्षेत्रको सहभागिता बिना भिजिट भिसा प्रकरणमा जस्ता भ्रष्टाचारका घटना हुनै नसक्ने दावी गर्नुहुँदै विपक्षी दलका नेताहरूले यतिका दिनसम्म आन्दोलनको नाटक गरेर वीरतापूर्वक आत्मसमर्पण गरेको पनि टिप्पणी गर्नुभयो। त्यसपछि बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, मन्त्री र उच्च तहका कर्मचारीहरू संलग्न रहेको देखिने यथेष्ट प्रमाण आफूसँग रहेको दावी गर्नुभयो। राप्रपा र रासोपाका नेताहरूले बोल्दा शान्त रहेको बैठकमा सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिनुभएपछि पुनः हो हल्ला र नाराबाजी शुरू भयो। रासोपा र राप्रपा सांसदहरूको नाराबाजी र बेल घेराउ छल्दै रोस्ट्रममा पुग्नुभएका गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पार्नुहुँदै अख्तियारबाट भइरहेको अनुसन्धानमा आफ्नो पूर्ण सहयोग रहने बताउनुभयो। गृहमन्त्री लेखकले आफ्ना विरूद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले आक्रमण भइरहेको र अनुमानका भरमा लगाइएको आरोपका भरमा आफूले पदबाट राजीनामा नगर्ने समेत स्पष्ट पार्नुभयो।
उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा म सम्मानित सदनमा आग्रह गर्न चाहन्छु। मेरा विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रूपले आक्रमण गर्ने प्रयत्न भएको छ, जसको म यो सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु र म साथीहरूलाई आग्रह गर्न चाहन्छु। मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि कार्य गर्ने, संवैधानिक भूमिका प्राप्त गरेको सबल संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि काम कारवाहीलाई म खुला हृदयले स्वागत गर्दछु। अझ म जो लोकतन्त्र र सुशासनका लागि वर्षदेखि लडिरहेको छु, त्यस्तो व्यक्तिले संवैधानिक निकायको काममा सहयोग र समर्थन गर्ने मात्र होइन, म यसको थप क्रियाशीलता र आयोगको सबलताको अपेक्षा गरिरहेको छु।
गृहमन्त्री लेखकले आफू विरूद्ध नक्कली पीड़ित खड़ा गरेर उजुरी दर्ता गराउने प्रयास भइरहेको जिकिर गर्नुहुँदै कसैले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न कृत्य उजुरी तयार गरे कार्यवाही गर्ने चेतावनी समेत दिनुभयो। सांसदहरूको विरोधका बीच अघि बढ़ेको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीका अन्य विषयहरू हटाइएको जानकारी गराउनु हुँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको सूचना सहितका अन्य केही पत्रहरू भने पढ़ेर सुनाउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 1 गते आइतबार बिहान 11 बजे बस्नेछ। यसअघि प्रतिनिधि सभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तापक्ष र विपक्षी दलबीच दुई बुधे सहमति भएको थियो। नेकपा एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेबीच आज भएको सहमतिसँगै अवरूद्ध संसद सञ्चालन हुने बाटो खुलेको छ। सहमतिमा भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानका क्रममा सरकारले आवश्यक सहयोग गर्ने उल्लेख छ। यस्तै सहमतिमा अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत कानूनी र संरचनागत सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्ने उल्लेख छ। राष्ट्रिय सभाले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 पारित गरेको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले पेश गर्नुभएको प्रस्ताव छलफलपछि सर्वसम्मतिले पारित भएको हो। यस्तै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिका सभापति माया प्रसाद शर्माले त्रिभुवन विश्वविद्यालय ऐन 2049 अन्तर्गत बनेका प्रत्यायोजित विधानहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन 2081 पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभामा सांसदहरूले राख्नुभएका मौखिक प्रश्नको जवाब दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न मन्त्रालय प्रयत्नशील रहेको बताउनुभयो। मन्त्री पौडेलले दीर्घ रोग अपाङ्गता र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सघाउ पुर्याउन विभिन्न 23 संघीय अस्पताल 36 प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरूबाट फिजियोथेरापी सेवा समेत उपलब्ध भइरहेको सभालाई जानकारी दिनुभयो। यस्तै सांसद संघको मौखिक प्रश्न उत्तरमा कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरणका लागि सरकारले प्रयास गरिरहेको बताउनुभयो। मन्त्री अधिकारीले कृषि व्यवसायमा युवा जनशक्तिलाई आकर्षित गर्न सरकारले आधुनिक कृषि प्रविधिको उपयोग यान्त्रिकीकरण र प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बन गर्ने रणनीति अवलम्बन गरेको बताउनुभयो। कृषि मन्त्री अधिकारीले सांसद जगप्रसाद शर्माले कृषि आधुनिकीकरणका लागि सरकारले गरिरहेको प्रयास तथा रणनीतिबारे मौखिक प्रश्न राख्नु भएको थियो। यसअघि बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको साँख गिर्न नदिन हवाई क्षेत्रको सुरक्षा एवं अध्यागमन क्षेत्रमा देखिएका समस्या समाधानका लागि गम्भीर बन्नुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले राज्यका अंग र निकायबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने गतिविधि हुन नदिन डेंगीको संक्रमण रोकथाम का लागि यथाशीघ्र प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले महिला तथा दलितको हक कार्यान्वयनका लागि आवश्यक कानूनहरू यथाशीघ्र ल्याउन र विपद संकटग्रस्त घोषणा भएको दार्चुलाको नौगाड पालिकाको राहत एवं पुनस्थापनाका लागि यथाशीघ्र बजेट व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक अषाढ 5 गते बिहिबार दिउँसो 1:15 बस्नेछ। काठमाडौँ विश्वविद्यालय केयूको 30 दीक्षान्त समारोहमा आज विभिन्न तह एवं विधामा 1129 विद्यार्थी दीक्षित भएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न दीक्षान्त समारोहमा अमेरिका स्थित माउन्ट साइनाई हेल्थ सिस्टमका प्रमुख कार्यकारी अधिकृत ब्रेन्डन जी कारको प्रमुख आतिथ्य तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति रघुजी पन्तको उपस्थिति रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ज्ञानलाई व्यवहारमा उतारेर आइपरेका नयाँ चुनौतीलाई मौलिक ढंगले समाधान गर्दै अगाडि बढ़न दीक्षित विद्यार्थीहरूलाई शुभकामना दिनुभयो। प्रधानमन्त्री ओलीले नेपालको शिक्षा उत्कृष्ट भएर नै विदेशमा समेत डाक्टर नर्स लगायतका प्राविधिक जनशक्तिले उत्कृष्ट सेवा प्रदान गर्न सकेको उल्लेख गर्नुभयो। समारोहमा विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रधानमन्त्री ओली र प्रमुख कार्यकारी अधिकृत कारले संयुक्त रूपमा स्वर्ण पदक प्रदान गर्नुभएको थियो। 30 दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी केयूबाट 47,831 जना उत्तीर्ण भएका छन्। उत्तीर्ण मध्ये 5,660 जना अर्थात 11.83% विद्यार्थी विदेशी रहेको जनाइएको छ। त्यसै गरी अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोग सहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरूपणमा सघाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले दुविधारहित ढंगले न्याय सम्पादन हुने गरी अनुसन्धान एवं अभियोजन गर्न आग्रह गर्नुभयो। अपराधीले अपराध ढाकछोपका लागि अनेक सोच र प्रविधिको प्रयोग गर्ने भएकाले त्यसलाई अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँ नयाँ प्रविधि सहित स्रोत साधन सम्पन्न हुनुपर्ने र प्रहरीको त्रुटिरहित अनुसन्धानले नै न्याय निरूपणका लागि बाटो देखाउने प्रधानमन्त्री ओलीको भनाई थियो। प्रहरी प्रधान कार्यालयमा जारी सम्मेलन शनिबार सम्पन्न हुनेछ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक असार 15 गते बस्ने भएको छ। असार 15 गते दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा समसामयिक राजनैतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका विषयमा छलफल हुने कंग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कंग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्ने बताउनु भएको छ। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आज पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले संविधान अनुसार बाँकी रहेका काम गर्न समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास आवश्यक रहेको बताउनुभयो। सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेवा पत्रकार राष्ट्रिय दबुको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटनमा सभामुख घिमिरेले मातृभाषामा पत्रकारिता गर्न चुनौतीहरू रहेकाले त्यसको संरक्षणका लागि ध्यान दिनुपर्ने बताउनुभयो। देशका 62 भाषा संरक्षणमा सार्वजनिक सेवा प्रसारण नेपाल, रासस र गोर्खा पत्रले राम्रो काम गरिरहेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभयो। नेपालका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य जगतमान वैद्यद्वारा मातृभाषामा पत्रकारिता आरम्भ गरिएको 101 वार्षिकीको स्मरण गर्दै सभामुख घिमिरेले धर्माचार्यको कार्यले मातृभाषा पत्रकारिताको जग बसाएको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले मातृभाषा पत्रकारिता प्रवर्धनका लागि सार्वजनिक प्रसारण सेवा नेपालले समुदायमा सूचना र समाचार प्रवाहमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो। धनकुटाको सागुरीगढ़ी गाउँपालिकाले धोजे डाँडा र खुवाङलुङ जोडेर पर्यटन प्रवर्धन गर्न पदमार्ग निर्माण शुरू गरेको छ। पदमार्ग निर्माण भएपछि गाउँपालिकाका विभिन्न गन्तव्यहरू जोडिनुका साथै भेडेटार पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत नयाँ गन्तव्य बन्ने अपेक्षा गरिएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
अरूण तमोर र सुनकोशी नदी मिसिने त्रिवेणी स्थित किराँतहरूको आस्था केन्द्र खुवालुङलाई महाभारत श्रृंखलाको धोजे डाँडासँग जोड्न सागुरीगढ़ी गाउँपालिकाले पदमार्ग निर्माण थालेको छ। गत वर्ष 40 लाख बजेटमा झाड़ी सफाई, 6 किलोमिटर फुट ट्र्याक र 7 किलोमिटर क्षेत्रमा सुक्खा वाल निर्माण गरिएको छ भने यस वर्ष थप 30 लाख बजेट विनियोजन गरिएको इन्जिनियर दीपक राईले बताउनुभयो।
आगामी आर्थिक वर्षमा चाहिँ सञ्चालन हुने गरी कम्तीमा रूटहरू चाहिँ जोडिने लक्ष्यको साथ हामीले निर्माण गरेको छौँ। हाइकिङ गर्न इच्छुकहरूले चाहिँ खुवालुङबाट धोजे डाँडासम्म पदमार्ग प्रयोग गर्न सक्नुहुनेछ।
धोजे डाँडाबाट सूर्योदय, सूर्यास्त सहित मकालु, सगरमाथा, कञ्चनजङ्घा जस्ता नेपाल, भारत र भूटानका हिमाल देख्न सकिन्छ। राई, लिम्बू, मगर जातिका संस्कार, स्थानीय वनस्पति, जैविक विविधता, हरियाली, वन्यजन्तु र लोपोन्मुख गिद्ध अवलोकन गर्न सकिने खुवालुङ त्रिवेणी धोजे डाँडा पदमार्ग उपभोक्ता समितिका अध्यक्ष नगेन्द्र राईले बताउनुभयो। गाउँपालिकालाई दीर्घकालीन पर्यटक के हबको रूपमा विकास गर्न धोजे डाँडादेखि खुवालुङसम्म पदमार्ग निर्माण गरिएको हो। पदमार्ग ओखरे, नाम्जे, भेडेटार, पाथिभरा मन्दिर, टोपे टेम्बा, रन्फने डाँडा, झण्डी डाँडा हुँदै लिम्बू चौतारा र त्रिवेणी खुवालुङसम्म फैलिएको छ। यसले गाउँपालिकाका विभिन्न गन्तव्यहरू जोड्नुका साथै भेडेटार आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य प्रदान गर्ने सागुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई बताउनुहुन्छ।
एउटा पालिकाकै गौरवको आयोजनको रूपमा यो पदमार्गलाई हामीले लिएका छौँ र यसको विकासको खास उद्देश्य पनि सागुरीगढी गाउँपालिकाको सबै वार्डलाई छुने गरी पदमार्ग निर्माण गर्दैछौ।
पदमार्गले सागुरीगढी गाउँपालिकाका 10 वडा मध्ये 5, 6, 7, 8, 9 र 10 गरी 6 वडाहरूलाई समेट्नेछ। धोजे डाँडादेखि त्रिवेणी हुँदै खुवालुङसम्मको कुल 38.2 किलोमिटर लामो यात्रा करिब 2 दिनमा पूरा गर्न सकिने गरी पदमार्ग तयार पारिँदैछ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
डडेलधुराका सातवटै स्थानीय तहमा रहेका 72 स्वास्थ्य संस्थाहरूमध्ये अधिकांशमा औषधि अभाव भएको बिरामीहरूले गुनासो गरेका छन्। सरकारले आधारभूत तहको औषधि निशुल्क दिने भने पनि स्वास्थ्य केन्द्रहरूमा औषधि नहुँदा उपचार नपाएको बिरामीहरूको गुनासो छ। सामान्य औषधि समेत स्वास्थ्य चौकीमा भेट्न छाडेको परशुराम नगरपालिका वडा नम्बर 7 कमल सिंह साउदले गुनासो गर्नुभयो। साँदनी स्वास्थ्य चौकीका प्रमुख संघर्ष धामीले औषधिको अभावका कारण बिरामीहरूले भने जस्तो खोजे जस्तो औषधि प्राप्त गर्न नसकेको बताउनुभयो। जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर बहादुर साउदले बजेट अभावका कारण माग अनुसारको औषधि नभएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले नेपालमा वैदेशिक विकास सहयोग घट्न सक्ने बताउनु भएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा परराष्ट्र मन्त्री राणाले जियो पोलिटिक्स लगायतका कारणले नेपालमा आउने विकास सहायता कम हुन सक्ने संकेत देखिएकाले सरकारले त्यस अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय तहमा छलफल गरिरहेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले मुलुकको विकासका लागि अन्तर्राष्ट्रिय सहायतामा मात्रै भर पर्न नहुनेमा जोड़ दिनुभयो। न्याय परिषदले उच्च अदालतका रिक्त 4 मुख्य न्यायाधीश सिफारिश गरेको छ। आज बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरू राजन प्रसाद भट्टराई, लाल बहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिश गरेको हो। निरन्तरको वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरूद्ध भएको छ। राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट दाङ सड़क खण्डको विभिन्न ठाउँमा पहिरो खस्दा आज बिहानदेखि नै राप्ती राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कपुरकोट गाउँपालिका 3 चोरखोला र दाङ तुलसीपुर उपमहानगरपालिकाको राम्री खण्डमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो। पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको उहाँको भनाइ छ। पर्साको वीरगंज महानगरपालिका वडा नम्बर 22 ड्राइपोर्ट सड़क खण्ड स्थित सीताराम चोकमा आज भएको सवारी दुर्घटनामा 2 मृत्यु भएको छ भने 1 गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर 3 झलमैयाका 23 रामाकान्त यादव र अर्का 23 विजय यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ड्राइपोर्ट सड़क खण्डमा भूस लोड गरी बिग्रेर रोकिएको भारतीय ट्रकमा पछाडिबाट मोटरसाइकल ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। इजरायलले आज इरानको तेहरानमा रहेका आणविक र सैन्य स्थलहरू सहित 100 लक्ष्यमा हवाई आक्रमण गरेको छ। आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोल्युसनरी गार्डका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ। इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इजरायलले अब पीड़ादायक क्षणको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ। इजरायली सेनाका अनुसार इरानले इजरायलतर्फ प्रतिक्रियामा 100 ड्रोन प्रक्षेपण गरेको र लाई इजरायली रक्षा प्रणालीले रोक्न कोशिश गरिरहेको थियो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई इजरायली आक्रमणको पूर्व जानकारी रहेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले तेहरानसँग आणविक बम नरहेको आशंका पनि व्यक्त गर्नुभएको छ। अमेरिकाले इजरायली कार्यवाहीमा भने आफ्नो संलग्नता नभएको स्पष्ट गरेको छ र तेहरानलाई आफ्ना कर्मचारी वा स्वार्थहरूमाथि आक्रमण नगर्न चेतावनी दिएको छ। तर तेहरानले इजरायलको अपरेशन संयुक्त राज्य अमेरिकाको समन्वय र अनुमति बिना गर्न सक्दैन भन्दै संयुक्त राज्य अमेरिका परिणामका लागि जिम्मेवार हुन चेतावनी दिएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलको अपरेशनले इरानको आणविक सुविधा र आणविक वैज्ञानिकहरूलाई लक्षित गरेको बताउनुभयो। इरानले इजरायली कार्यवाहीमा इरानको रिभोल्युसनरी गार्डका नेता हुसेन सलामी र सशस्त्र बलका चीफ अफ स्टाफ मोहम्मद बघेरी सहित धेरै नागरिकको मृत्यु भएको जनाएको छ। तेहरानको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल इमाम खामेनीमा हवाई यातायात बन्द गरिएको छ भने छिमेकी इराकले पनि आफ्नो हवाई क्षेत्र बन्द गरी सबै उडान स्थगित गरेको सरकारी मीडियाले जनाएको छ। यता सन् 2023 मेलमिलाप गर्नु अघि लामो समयदेखि तेहरानले प्रतिद्वन्दी रहेको रियादले इरानमा सैन्य र आणविक स्थलहरूमा इजरायलले गरेको आक्रमणको कड़ा निन्दा गरेको छ। सन् 2023 चीनले साउदी अरेबिया र इरान बीच ऐतिहासिक मेलमिलाप सम्झौताको मध्यस्थता गरेको थियो। साउदी अरब र इरानले लामो समयदेखि मध्य पूर्वका द्वन्दहरूमा विपरीत पक्षहरूलाई समर्थन गरेका थिए। प्रमुख सिया धर्मगुरू निम्र अल निम्रलाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीहरूले साउदी कूटनीतिक मिशनहरूमा आक्रमण गरेपछि रियादले सन् 2016 सम्बन्ध तोडेको थियो। यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मध्य पूर्वमा सैन्य वृद्धिको निन्दा गर्नुभएको छ। महासचिवले दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र कुनै पनि मूल्यमा गहिरो द्वन्द्वमा पर्नबाट जोगिन आग्रह गर्नुभएको छ। इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित 100 लक्ष्यमा आक्रमण गरी आणविक वैज्ञानिकहरू र सशस्त्र बलका प्रमुख सहित वरिष्ठ व्यक्तिहरूको हत्या गरेपछि चीन फ्रान्स लगायतका विश्वका नेताहरूले पनि दुवै पक्षलाई संयम रहन आग्रह गरे। समुद्री आदि टाइफुन उटी आउने भएपछि दक्षिण चीनको हाइनान प्रान्तमा रहेका 10,000 मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। निर्माण स्थलहरू, बाढ़ी प्रभावित क्षेत्रहरू र आकस्मिक बाढ़ीको जोखिममा रहेका क्षेत्रहरूबाट कुल 16,561 मानिसलाई अन्यत्र सारिएको छ। त्यस्तै जहाजहरूमा काम गरिरहेका 40,000 भन्दा बढ़ी मानिसलाई किनारबाट निकालिएको छ। यस वर्षको पहिलो आधी उटी बलियो हुँदै जाँदा प्रान्तीय मौसम विज्ञान सेवाले तेस्रो स्तरको टाइफुनको चेतावनी कायम गरेको छ। मौसम पूर्वानुमान अनुसार टाइफुन उटी 5-10 किलोमिटर प्रति घण्टाको गतिमा उत्तरतर्फ बढ्ने अपेक्षा गरिएको छ। उटीपले लेलोङ काउन्टी र डोङफाङ शहरको बीचको तटमा 25-28 मिटर प्रति सेकेण्डको हावालाई समेट्ने गम्भीर उष्ण कटिबन्धीय आदिको रूपमा अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ। त्यसका लागि 10,000 मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। अब आर्थिक समाचार सुरेन्द्र मणि त्रिपाठीबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि चाँडै तयार गर्न मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख एवं माताहतका कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा शुक्रबार भएको मन्त्रालयको उच्च नेतृत्वको बैठकमा मन्त्री अधिकारीले स्थानीय तहमा सशस्त्र सञ्चालनमा रहेका कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो। स्थानीय तहमा सञ्चालनमा रहेका कार्यक्रमहरूको नमूनाका रूपमा भए पनि अनुगमन र मूल्याङ्कन गरी प्रभावकारी बनाउन जरूरी रहेको बैठकमा जोड़ दिएको थियो। यस्तै हाल चैते धानको न्यूनतम समर्थन मूल्य भन्दा ज्यादै कम मूल्यमा बिक्री गर्नु परेको किसानहरूको गुनासो सुनिएको उल्लेख गर्दै कृषि मन्त्री अधिकारीले सम्बन्धित निकायसँग समन्वय गरी त्यस विषयमा आवश्यक व्यवस्था गर्न निर्देशन दिनुभयो। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने बताउनु भएको छ। शुक्रबार ललितपुरमा आयोजित आईएमई लिमिटेडको 25 वार्षिकोत्सव समारोहमा गवर्नर पौडेलले देशका लागि चुनौती लिएर काम गर्न सक्ने रोजगारी र व्यावसायिक सम्भावना खोज्ने व्यक्तिहरू आवश्यक रहेको बताउनुभयो। गवर्नर पौडेलले हुण्डीबाट कारोबार भएर मानिसले पैसा नपाउने अवस्थामा आईएमई लिमिटेडले महत्वपूर्ण काम गरिरहेको बताउनुभयो।
अब खेल समाचार अझै बमबाट।
राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत एथलेटिक्समा बागमती च्याम्पियन बनेको छ। बागमतीले 12 स्वर्ण, 4 रजत र 3 काँस्य पदक जित्यो। सुदूरपश्चिम समान 7 स्वर्ण, 7 रजत र काँस्य पदकका साथ दोस्रो भयो। तेस्रो स्थानको गण्डकीले 3 स्वर्ण, 5 रजत र 6 काँस्य पदक हात पार्यो। कर्णालीले 3 स्वर्ण, 2 रजत र 5 काँस्य तथा लुम्बिनीले 1 स्वर्ण, 5 रजत र 5 काँस्य पदक जित्यो। कोशीले 3 रजत पदक जित्दा मधेस पदकविहीन रह्यो। नेपालले वेस्ट इण्डिजसँग T20 अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ। क्यानको आयोजनामा न्यूट्रल भेन्यूको रूपमा सार जहाजमा यो प्रतियोगिता हुन लागेको जनाइएको छ। प्रतियोगिता सेप्टेम्बर 27 शुरू हुनेछ। यो सिरिज नेपालका लागि सन् 2025 हुने आईसीसी पुरूष T20 विश्वकप एसिया क्वालिफायरको तयारीमा महत्वपूर्ण अवसर बन्नेछ। नेपालले हालसम्म 76 एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई खेल खेलेको छ, जसमा 37 खेलमा जित र 36 खेलमा हार बिहोरेको छ। नेपालले विश्वकप क्वालिफायरमा 3 पटक सहभागिता जनाइसकेको छ। टी20 आईमा भने नेपालले 900 खेल खेलेको छ।
अब मौसम आगामी 24 घण्टामा कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै मधेस लगायत देशका पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित थोरैदेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.5 न्यूनतम 21 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 28.5 न्यूनतम 21.5, वर्षा 25.9 मिलीमिटर, पोखराको अधिकतम 30.2 न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 26.3 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 32 न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 6.5 मिलीमिटर र दिपायलको अधिकतम तापक्रम 33 न्यूनतम 24.9 डिग्री सेल्सियस, वर्षा 4.6 मिलीमिटर। अन्तिम यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भिजिट भिसा प्रकरणका कारण लामो समयदेखि अवरूद्ध प्रतिनिधि सभा बैठक सञ्चालन, भिजिट भिसा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको गृहमन्त्री रमेश लेखकद्वारा सदन समक्ष स्पष्ट, राष्ट्रिय सभाबाट संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 पारित, डडेलधुराका अधिकांश स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव र इजरायलद्वारा इरानमाथिको हवाई आक्रमणको बदला लिने तेहरानको चेतावनी, संयमता अप्नाउन दुवै पक्षलाई संयुक्त राष्ट्र संघको आग्रह। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो, 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।